نحمد و نصلی علی رسول الکریم اما بعد قال رسول اللہ صلی اللہ علیہ وسلم الدنیا مزرعۃ الآخرۃ او کما قال. ایک حدیث جو میں آپ حضرات کے سامنے پڑھی ہے, اس میں اللہ سبحانہ تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم کے ذریعے سے پیغام دیا, اور ایک بہت بڑی حقیقت کو اللہ تعالیٰ نے ہمارے سامنے پیش فرمایا کہ دنیا آخر جو ہے جس میں ہم رہ رہے ہیں, اس دنیا کے مقصد کو ہم سمجھیں. دنیا جو ہے بہت بڑے دھوکے کی جگہ ہے, اور سب سے بڑا دھوکہ اس دنیا کا یہ ہے کہ انسان یہ سمجھتا ہے کہ اس دنیا پہ اس نے ہمیشہ قائم رہنا ہے. گو زبان سے نہیں کہتا, اظہار بھی اس کا نہیں کرتا, لیکن اس کے رہنے کا جو انداز ہے اس دنیا کے اندر, یعنی ہم لوگوں کا جو انداز ہے اس دنیا میں رہنے کا, وہ یہ بتاتا ہے کہ یہ دنیا ہماری پرمننٹ جگہ ہے. کیونکہ جس چیز کو ہم مستقل سمجھیں, ہمیشہ رہنے کی جگہ سمجھیں, ہمیشہ رہنا سمجھیں, اس میں پھر آدمی اسی طرح تیاری کرتا ہے. ہم نے یہاں ایسی ایسی تیاریاں کی ہوئی ہیں اپنی زندگی کی رہنے کی, ایسے ایسے پلاننگ کی ہوئی ہیں کہ جیسے ہم نے اسی دنیا کے اندر رہنا ہے, اور حقیقت اس دنیا کی یہ نہیں ہے. حقیقت اس دنیا کی یہ ہے کہ جب اللہ چاہے بلا لیں, یعنی بلانے کے لیے بھی کوئی یہ نہیں کہ کوئی وقت دیا جائے گا یا کوئی میسج دیا جائے گا, بلکہ یہ ہے کہ اللہ سبحانہ تعالیٰ چلتے بلا لیں, لیٹے بلا لیں, بیٹھے بلا لیں, بازار میں بلا لیں, مسجد میں بلا لیں, سڑک پہ بلا لیں, کوئی جگہ متعین نہیں ہے. اس قدر ناسپاتی اور غیر یقینی جگہ ہے دنیا کی کہ اگر آدمی اس کی حقیقت سمجھے تو کبھی وہ پکا مکان ہی نہ بنائے. اور یہ یقین جو تھا صحابہ کرام کے اندر پورا اتر گیا تھا ان کے دل میں. تبھی آپ دیکھیں صحابہ کرام کی زندگی جو تھی, صرف یہ نہیں کہ وہ قیدی تھے, ایسی وجہ نہیں تھی, وہ انسان تھے, ان کو مال کمانا آتا تھا, پیسے کمانا آتے. اسی زمانے کے اندر قصرہ روم بھی تھے, کتنے بڑے بڑے ملک بھی تھے, تجارتیں بھی تھیں, مال بھی تھے, دولتیں بھی تھیں, لیکن سبحان اللہ, اللہ کے نبی کی صحبت نے سب سے پہلے سبق یہی دیا. اور یہ چیز جو ہے سب سے پہلے شیخ کی صحبت میں ملتی ہے, کیونکہ اللہ والے وہی دین پھیلاتے ہیں جو نبی نے دین پھیلایا. تو یہ چیز اگر نہ ملے کسی شیخ کی صحبت سے تو سمجھو گے پھر وہ ناکار ہے آدمی اس چیز میسج پہنچانے. یعنی اس قدر دنیا کی محبت دل سے نکلی تھی ان کی. ایک دفعہ ایک قافلہ آیا تو اس میں سامان تھا, لوگ نماز میں مصروف تھے, نماز میں جو قافلہ آیا اس میں اچھی چیزیں بھی تھیں, کپڑے تھے ریشمی قسم کے, اچھی قسم کے کپڑے تھے. وہ فقیر لوگ, ان کو دنیا کا پتہ ہی کچھ نہیں الحمدللہ. تو جب انہوں گیا کہ دیکھی چیزیں, جب وہ کپڑے دیکھے تو سب دیکھنے لگے سبحان اللہ, بڑا انہوں بڑا خوش ہوئے دیکھ کر کہ بڑے ریشمی ہیں, بڑے اچھے کپڑے ہیں, تو بہت خوبصورت ہیں. ایک دم نبی پاک صلی اللہ علیہ وسلم نے ان کی اس بات کو ایک دم ٹرن کیا آخرت کی طرف سبحان اللہ, کہ اتنے میں گوارا نہیں ہوا نبی ہوں کہ اتنی محبت دل کے دل میں آ جائے واپس دنیا کی. آپ نے فوراً کہا کہ صحابی ہو یہ پسند ہے تمہیں, سننے تو پہلے کبھی دیکھا نہیں ایسا, بڑے اچھے بڑے خوبصورت عجیب کپڑے ہیں. کہتے سنو میری بات, تم بتاتا ہوں कि जन्नत में जो जन्नतियों को दिया जाएगा ना, लिबास तो छोड़ दो, उनके जो नाक पहुंचने का जो रुमाल भी होगा ना, उससे हजार दर्जे बेहतर होगा। उसी को छोड़ दिए सारे कपड़े उन्होंने, वहीं हाथ से गिर गए उनके और रोने लगे। तो मेरे भाई ये दिल जो है ना हमारा, वो इस दुनिया के अंदर बड़ा लबरेज है, भरा हुआ है। मरते हुए देखते हैं आदमी को, जाते हुए देखते हैं, अपने भी जाते देखते हैं, लेकिन हमें यकीन नहीं आता कि हम इस दुनिया को छोड़ जाएंगे। एक चीज़ का यकीन आ जाए तो मौला हमारा ज़िंदगी का रुख बदल जाए। बड़ी कीमती चीज़ है दुनिया, जिसमें मैंने आपके सामने हदीस पढ़ी है, बड़ा ऊँचा पैगाम है कि दुनिया जो है क्या है, खेती है आखरत की, और दुनिया मज़रतुल आखरा। बहुत सुबह बात कही है कि दुनिया ज़ाया करने वाली चीज़ नहीं है, इसको आप ज़ाया नहीं करेंगे, लेकिन एक मकसद के लिए भेजे। खलक मौत और हयात जबलकुम अय्युकुम अहसनु अमला, कि मौत जो दी है और ज़िंदगी जो है, ज़िंदगी तुमने बता की है, ज़िंदगी दुनिया में जो भेजा है, इसका एक मकसद है। अब इसकी मिसाल अल्लाह के नबी ने कितनी प्यारी दी है, सुभानअल्लाह। दुनिया मज़रतुल आखरा, ये दुनिया जो है मानिंदे खेती की है, ये खेती समझते हैं ना आप, कि ज़मीन कल्टीवेशन के लिए आपको दी जाए ज़मीन, एक ज़मीन आपको दे दी, क्या करेंगे आप ज़मीन का, वो क्या करेगा? मुझे मुझे 2 एकड़ ज़मीन मिल गई या 10 एकड़ ज़मीन मिल गई, 1 मुरबा ज़मीन मिल गई, ये बहुत, तो एकदम मेरे ज़िंदगी में रुख बदलेगा। मैं क्या सोचूंगा, इस ज़मीन के अंदर मैं बीज डालूँ, कोई फसल बनाऊँ, कॉटन लगाऊँ, गंदम लगाऊँ, जौ बोऊँ, यही होगा ना। मतलब तो ये कि भाई खेती जो है भाई, क्यों एकदम उसका ख्याल आएगा कि मैं इसमें बीज डालूंगा, इसको सही करूंगा ज़मीन को, बीज डालने के बाद इससे फिर मैं जो प्लान किएगा वो, कि फिर इसमें फल वो लगेंगे, फसल लगेगी, मैं फसल काटूंगा, खुद भी खाऊंगा, बेचूंगा, भैया बड़ा ऊँचा काम हो जाएगा। तो उस वक्त जो उसको मिली ज़मीन, तो वो तो पंजर ज़मीन जो दी जा रही है, अलॉट की जा रही है, लेकिन प्लान उसका क्या बना है, इसमें मैंने फसल लगानी है और इसमें मैंने खेती लगानी है। तो अल्लाह के नबी ने ये फरमाया कि दुनिया जो है मानिंदे खेती तुम्हें दी गई है। इस दुनिया में जो हम आए ना, बिल्कुल इस आयत की तशरीह है कि नहीं है, कि ये दुनिया एक बेकार ना समझो, ये बिल्कुल बंजर है जो तुम्हें दी गई है। अब तुम्हारा इसमें क्या काम है, मकान नहीं बनाने, दुकानें नहीं बनाने, कारोबार नहीं करने, असल काम तुम्हारा क्या है कि तुमने इसमें कल्टीवेशन करनी है, इस खेती बोना है तुमने, बोना है इसमें, जी हाँ ज़मीन है, ये खाली बंजर ज़मीन है, इसमें बोना है हमने चीज़ें, क्योंकि इसकी जिस तरह किसान को जो ज़मीन होती है फिर इंतज़ार करता है कि फसल काटूंगा, बड़ी यही है हकीमती चीज़, बोएं क्या, मिलेगी कब फसल, क्या होगा इसका मज़ा आखरा, कि ये जो है फसल तुम यहाँ बोओगे, यहाँ लगाओगे, तो इसी की फसल जो है तुम्हें आखरत में मिलेगी, फिर जाओ सुभान, ये मकान रह जाएंगे, ये बिल्डिंग रह जाएंगी, ये कारोबार रह जाएंगे, ये हमारी एजुकेशन रह जाएगी, ये माल रह जाएगा, ये दौलत रह जाएगा, ये बैंक बैलेंस रह जाएगा, सब रह जाएगा। वहाँ क्या होगा, जब हम ट्रांसफ़र होंगे तो अल्लाह ताला कहेगा तुम्हें वहाँ खेती मैंने दी थी, तुमने कुछ बोया वहाँ पर, कुछ बोया, किसी बोया तो कुछ नहीं, कहता जाओ पंजर है तो कुछ भी नहीं है ज़मीन, बस लगो कुछ नहीं मिला तुम, यहाँ क्या मिल रहा तुम्हें। समझदार जो लोग समझ गए इस बात को, वो क्या करते हैं, वो यहाँ काश शुरू कर देते हैं, गेट माई मैसेज नाउ, क्या शुरू करना चाहिए, यहाँ काश शुरू कर देना चाहिए, और एक मिनट, ये इतनी जरखेज जमीन दी है अल्लाह पाक ने हमें, फर्टाइल है, सुभानअल्लाह। आप किसी को जमीन दे दें, वो बेचारा पहले जमीन को काश वो करेगा, हल करेगा, उसमें खाद डालेगा, उसमें पानी डालेगा, उसमें कितनी चीज़ें डालनी पड़ती हैं उसको बोने के लिए। मेरे रब ने फरमाया कि मैं तुम्हें ज़मीन ऐसी दी है, बहुत ही ज़रखेज ज़मीन है, यू डोंट नीड टू पुट एनी वाटर एनी फर्टिलाइजर इन इट्स नथिंग एट ऑल, कंप्लीट बनी बनाई ज़मीन तुमको दे दी है। हम पूछें व्हाट्स द सीड देन, व्हाट शुड पुट इन देम, कौन सी सीड हम इसमें डालें, बीच कौन सा होगा, कि डोंट वरी आई विल गेट यू, मैं तुम बताऊंगा, वो बीज बताऊंगा कि बहुत उम्दा होंगे तुम्हारे लिए, बताओ और क्या चाहिए। लेकिन शैतान ने क्या किया, हमें इस दुनिया के इस काम से हटा दिया, اگر کسی کو آپ زمین دیں اس کو کہ چھوڑ یار زمین تم نے کیا کرنا, دشمن جو اس کا ہوگا وہ کیوں کیا بوئے گا تو اس میں کچھ نہیں ہے, پتہ نہیں کب کھیتی نکلے گی, وہ چھوڑ دے کھیتی کیا ملا اس کو, کچھ نہیں ملا. ہمیں اب شیطان نے بہکایا, نفس نے بہکایا, لیکن ہمیں اللہ کے نبی یاد کرا رہے ہیں کہ نو 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 اس کی زمین بڑی فرٹائل ہے, اس کو دیکھو نقصان ہے. جب معراج پہ گئے نا اللہ کے نبی صلی اللہ علیہ وسلم تشریف لے گئے, ظاہر ہے ان کو بھی ہر جگہ کی سیریں کرائی جا رہی تھیں الحمدللہ, امام الانبیاء آئے تھے ماشاء اللہ, ساری جنتیں سجی تھیں ان کے لیے, تو انبیاء آئے ہوئے تھے ریسیو کرنے کے لیے ماشاء اللہ, تو مزہ ہی اور کچھ تھا. جب آپ تشریف گئے آپ گئے تو دیکھا وہاں پہ جو ہے جس یہاں پہ خانہ کعبہ ہے تو وہاں بھی ہے نا آسمان کیوں بنایا ہوا, تو اس کی ٹیک لگائے بیٹھے ہوئے تھے سبحان اللہ حضرت ابراہیم علیہ السلام. جب وہ گئے تو آپ نے سلام کیا کیونکہ والد تھے آپ کے, وہ تو انہوں نے سلام کیا تو پھر انہوں نے میسیج دیا کہ بیٹا میں تو ایک میسیج دیتا ہوں, اب تیری امت کے لیے ایک میسیج ہے, اپنی امت کو بتا دینا ایک بات میری طرف سے. کہتے ہیں میں تو جانتا ہوں جنت خوشی طریقے سے مجھے پتہ ہے سارا کچھ, ان کو یہ میسیج بتانا کہ جنت جو ہے نا یہ زمین بڑی فرٹائل زمین ہے, اللہ نے بہت کچھ یہاں تیار کر کے, لیکن ہے کچھ نہیں یہاں, نہیں کسی آدمی کے لیے یہاں کچھ نہیں ہے. کرنا تم نے کیا ہے کہ جس دنیا میں تم موجود ہو وہاں تم نے بنانا ہے مکان, جو یہاں جا کے بنے گا مکان تیار, تم ادھر کرو گے ملے گا پھر یہاں تمہیں. اگر تم نے اس دنیا کے اندر نہیں بنایا کچھ تو یہاں کچھ نہیں ملنا تمہیں, وہیں بنانا پڑے گا تمہیں اور پھر یہاں تمہیں وہ مل جائے گا. زمین بہت اچھی ہے یہاں پہ, یہ بنے گا فرسٹ کلاس. اللہ کے نبی نے پھر پیغام دیا امت کو, وہی یہ پیغام ہے جو میں حق بتا رہا ہوں. اب یہ ہے کہ ہمیں اس دنیا کے اندر کلٹیویشن کرنی ہے, ہم نے یہاں کھیتی کو اپنا آباد کرنا ہے, وہی کھیتی جو ہے جا کے پھر ہمیں آخرت میں مل جائے گی, جب مریں گے ہم الحمدللہ بڑے امیر و کبیر ہوں گے, کسی کو محل ہوگا, کسی کے بڑے بڑے ماشاء اللہ نہریں بہ رہی ہوں گی, اور جتنا آپ نے یہاں لگایا ہوگا اٹس اپ ٹو یو, اپ ٹو یو جتنا بھی آپ لگائے, وہاں یہ حال ہوگا. آپ یہ دیکھیں گے حدیث بتاتا ہوں آپ کو کہ جنت کے اندر جب جنت ہی جائیں گے, اب جب دیکھیں گے محلات انہوں نے کام کیے ہوں گے, یہاں پر محنتیں کی ہوں گی, ان کو محل ملے ہوں گے, ان کو اچھی اچھی جگہیں جب ملی ہوں گی, تو وہاں بیٹھ کے بھی پھر لا یہ حسرت, حدیث میں کہتے ہیں کہ پھر بھی وہ حسرت کر رہے ہوں گے, افسوس کر رہے ہوں گے دنیا پر. حالانکہ دنیا پہ افسوس کرنے کی کوئی جگہ نہیں ہے, دنیا یہاں کیا چیز ہے, کچھ بھی نہیں ہے, تو خوش ہونا چاہیے, لیکن اس دنیا کو یاد کر رہے ہوں گے ایک چیز پر, وہ اس پر حسرت کر رہے ہوں گے اس دنیا کے لیے. وہ کیا حسرت ہوگی کہ کاش دنیا میں اللہ نے جب مجھے وقت دیا تھا کھیتی کرنے کے لیے تو جو تھوڑا سا بھی وقت میں نے ضائع کیا کاش میں نے ضائع نہ کیا ہوتا, تو آج میرا کتنے بڑے بڑے مکان بنے ہوتے. تو ہمیں تو اللہ تعالیٰ نے میسج دیا کہ ایک سیکنڈ بھی ہمارا یہاں ضائع نہیں ہونا چاہیے, ہر سانس کے ساتھ ہماری جنت بننی چاہیے دوست, بہت جلدی ملنے والی ہے ہمیں. دیکھیں جب یہاں آئے تھے کالی داڑھیاں تھیں, اب تیز بال سب حال بدل گئے لوگ, ابھی 3 سال کے بعد میں آئے ہوں ماشاء اللہ, لوگ مل رہے ہیں تھوڑا ڈفرینٹ نظر آتی چیزیں, وہ مجھے ڈفرینٹ دیکھ رہے ہوں گے, یہ تو تغیر ہے زمانے کا, دیں کچھ بیچارے کووڈ میں چلے گئے ہوں گے, جو پہلے بیٹھتے ہوں گے ہمارے ساتھ ذکر کے اندر, یہ تو چلتا ہے معاملہ. تو وہ پچھتائیں گے کیا کہ کاش ایک لمحہ بھی میں نے ضائع نہ کیا ہوتا اور میں اپنی کھیتی میں لگا رہتا آباد کرنے کے لیے. تو اللہ کے نبی نے فرمایا کہ میں اب تمہیں بتاتا ہوں اس کا بیج ایسا ہے, اس کو کیسے کلٹیویٹ کرو, ایسا اللہ تعالیٰ نے طریقہ بتایا کہ ایک سیکنڈ بھی ہمارا ایسا نہیں گزر سکتا کہ ہم اس کو کلٹیویٹ نہ کریں ہوں اور اپنی جنت میں بنا رہے ہوں. اللہ کے اللہ سبحانہ تعالیٰ نے اس کے لیے اعمال دیے. ابھی نماز پڑھی نا, ہم نے کیا بنا, جنت میں محل بن گیا. ہم گھر سے چلے نا, اگر نہ جاتے صفقہ کر نہ نیت کرتے, سب نیت کی, کیا نیت کی کہ بھائی چلے ہم آج مسکی مسجد چلیں گے, وہاں جا کے ذکر کریں گے, نیت کر دی صبح نماز نہیں پڑھیں گے, تب یہ نیت کی تو اس پہ پھر ہمارا الحمدللہ کلٹیویشن ہو گئی. پھر کتنی زبردست, کیونکہ یہ بہت بڑی نیکی ہے کہ ایک ارادہ آدمی ایسا کر لے کہ فلاں مسجد میں جا کے میں اللہ کا ذکر کروں گا اور جب دین کی بات سیکھوں گا, اللہ کے نبی فرماتے ہیں کہ اس کے بدلے میں جو وہاں محل بنے گا وہ کس چیز کا محل بنے گا, پورا ایک حج کا ثواب ملتا ہے. طبرانی کی حدیث ہے. نقصان ہوا آپ کا؟ نہیں, ہم نے کما لیا نا اس پر. اگر ہم گھر بیٹھے رہتے, ٹیلی فون دیکھتے رہتے, اس کو ٹیلی فون کرتے, بات کرتے, کوئی ہم کاشت کرتے زمین میں, نہیں ہم نے اس وقت کو دیکھا. سبحان اللہ, اس وقت کو دیکھا, کسی نے اعلان کر دیا, چلو یہ چلتے ہیں, چلو یہ چلتے ہیں. تو اب کسی کو برا لگے, اچھا لگے, لیکن نہیں یار, چھوٹے دل سے, اچھے دل سے آئے تو پہلا ہے نا, پورے حج کا ثواب مل گیا آپ. چلو آگے, یہ اب کاشت ہو رہی ہے ہماری, اندازہ لگایا. آگنے کے بعد یہاں کیا نہ تھا, الحمد للہ اذان ہوئی, اذان کا جواب دیا, کتنا ثواب مل گیا الحمد للہ. اچھا مسجد میں داخل ہو گئے, ابھی نہیں, ابھی مسجد میں ہم چلے ہیں, اللہ کا شکر ہے کافی دور تھی مکی مسجد, اگر ذکریہ میں جاتے نزدیک ہوتی. کیوں کہ اس کا ثواب کیا بتایا کہ جتنی دور آپ جائیں گے ہر قدم پہ آپ کی نیکی لکھی جائے گی, گناہ ختم کیا جائے گا, اور ہر قدم پہ درجات بلند کیے جائیں گے. کیا نقصان ہوا, کمالیا نہیں کمایا؟ یہ اعمال اللہ نے ہمیں دیے ہیں, اس لیے دیے ہیں کہ اس دنیا سے ہم آخرت کمائیں, اور جو گھر بیٹھ گئے انہوں ضائع کر دیا اپنی زندگی کو. نہیں بس میں تو ایسے موقع اللہ سبحانہ تعالیٰ جب دے تو ضائع کیا, اس نے ضائع کر دیا, اس کو کچھ نہیں ملے گا وہاں, اور جو آ گیا اس کے محلات اس سے اونچے ہو گئے. اللہ اس حدیث کا میں آپ کو ترجمہ کر کے بتا رہا ہوں, دنیا جو ہے آخرت کی کھیتی ہے. اندر آ گیا آپ, اندر داخل ہوئے الحمد للہ, مسجد میں آ گئے, مسجد میں آنی بہت بڑی چیز ہے, لیکن جو سمجھدار ہیں, پھر ہم نے کمائی کرنی ہے. کیسی کمائی کی؟ کہ ہم نے فوراً نیت کر لی کس چیز کی؟ سنت کی, سنت اعتکاف کی, کہ جب تک ہم یہاں اللہ تعالیٰ ہم اعتکاف میں ہیں, بس یہ نیت کر لیں. 15 کے بعد جس نے نہیں کی تھی ابھی کر لیں سنت الاعتکاف, بھول گئے ابھی کر لیں. اب کیا ہے, پورے جب تک بیٹھے رہیں گے آپ کو اعتکاف کا ثواب ملتا رہے گا. کمائی ہوگی یا نہیں ہوگی؟ کیسے ہمارے اللہ پاک رہے نہیں ہے. اچھا ٹھیک ہے جناب, اس کے بعد ثواب ملی ہے, کتنا بڑا ثواب ملا الحمد للہ, اعتکاف کا ثواب مل رہا ہے پورا جب تک بیٹھے. پھر ہم بیٹھے ہیں, مغرب پہ آئے تھے, اب کام یہ کہ ہمارا کام کچھ بڑھ گیا ہے, کب تک کے لیے؟ عشاء کے لیے. تو اب ہم انتظار کر رہے ہیں مغرب سے لے کے عشاء تک. تو اللہ کے نبی نے فرمایا کہ جو ایک نماز سے دوسری نماز تک انتظار کرتا ہے اس کو پوری نماز کا ثواب ملتا رہتا ہے. نقصان ہوا بھائی, فائدہ ہوا ہے نو, ابھی موت ہو جائے نہیں, اتنی ساری چیزیں ملیں گی ہمیں الحمد للہ, کیوں نے بیج ڈال دیا اپنی کھیتی کے اندر آج. ٹھیک ہے, اس کے بعد الحمد للہ توفیق دیا ہمیں نماز پڑھ جماعت کے ساتھ, اس کا ثواب ڈال دیا ہم نے اپنی کھیتی میں, بیج ڈال دیا, اگ گیا الحمد للہ. یہ ہے اعمال جو اللہ نے ہمیں دیے ہیں, قرآن کی تلاوت شروع کر دی, اور کوئی ہمارا مال کتنے مال اللہ پاک نے ہمیں دیے ہیں. یہ کہتے ہیں یہ بھی بات نہیں بنی, اللہ تعالیٰ کہتے ہیں کہ میں تو چاہتا ہوں اس سے زیادہ تمہیں جنت, بہت بڑی چیز ہے کہ ہمیشہ تم نے وہاں رہنا ہے, اتنا کماؤ کہ انتہا ہو جائے تمہاری کمائی. کہتے ہیں یہ تو 5 وقت نماز پڑھ لی, نماز سے فارغ ہو تو پھر حج کر لیا, پھر کیا فائدہ؟ پھر تو ہر وقت تو حج آپ نہیں کر رہے, ہر وقت آپ عمرہ نہیں کر رہے, رمضان ہے, روزے رکھ لیے, ایک وقت آپ نے بیج ڈال دیے, رمضان آپ کو ملی ہے, چلو ٹھیک ہے ختم, زکات تھی وہ آپ نے دے دی, ختم ہو گئی. اللہ چاہتا ہے ہر وقت تو اپنے محل بناتا رہا جنت کا. بہت امیر ہو کیا کہ تجھے پتہ نہیں ہوا تجھے کتنی سخت ضرورت ہوگی اس چیز کی, تو اس کے لیے کہنا میں انتظام کیا ہے. وہ کیا ہے؟ سبحان اللہ, یا ذکر کثیرہ. یہاں پتہ لگتا ہے ہمیں کیوں کہا ہے کثرت ذکر کا, اس وجہ سے کہا ہے کہ ذکر جو ایسی چیز ہے کہ ان کا ہر وقت کرو. کیوں کہ جتنا ذکر کرو گے اتنے بیج لگتے شروع ہو جائیں گے. حضرت ابراہیم نے یہی کہا تھا کہ اپنی امت کو بتانا, نبی محمد بتانا کہ بڑے اچھے اچھے بیج دیے اللہ پاک نے, تمہیں کون سے پیارے بیج دیے؟ سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر, یہ ایسے بیج ہیں, ڈالتے جاؤ درخت لگتے چلے جائیں گے. تو اس لیے اللہ پاک نے کہا ہے کہ کثرت کے ساتھ ذکر کرو. کس کا فائدہ ہے؟ ہمارا فائدہ ہے کہ اس زمین کے اندر تم نے وہ بیج پیدا ڈال دینے ہیں. تو اس کے لیے اللہ تعالیٰ نے فرمایا کہ میں تمہیں ایک ایسی چیز دے رہا ہوں اللہ کا ذکر, और इसकी इजाज़त मैं तुम्हें देता हूँ कि कसरत के साथ को, इसके लिए कोई टाइम लिमिट नहीं है, कोई ऐसी चीज़ नहीं है, हर वक्त करो इसको, एक लम्हा ज़ाया ना करना, जितना करते रहोगे उतनी मशीन चलती रहेगी। आप जैसे टैक्सी का होता है ना, आप बैठे टैक्सी में मीटर चलते हैं, बस रुकेगा नहीं, चलता रहेगा पहिए के साथ। तो अल्लाह ताला फरमाता है कि बस जिक्र करने वालों की कैफियत यही है कि वो रुकते नहीं है, हर वक्त उनकी जन्नत बनती रहती है, ऑल द टाइम। ये अल्लाह का जिक्र है, सुभान अल्लाह। इसलिए फरमाया हदीस में, देखें आप, कि इतना जिक्र करो, इतना जिक्र करो कि लोग तुम्हें पागल समझने लगेंगे, क्या हो गया, इतनी बहुतात तरीके से जन्नत को कमाओ। जिक्र का मतलब यह है कि जन्नत को कमाओ, बहुत बड़ी चीज़ है जन्नत। अल्लाह ताला कहता है तुमने हमेशा वहां रहना है, एक मिनट भी जाया ना करो अल्लाह के जिक्र से, हर वक्त जिक्र करो। उसके लिए अल्लाह ताला ने कहा है, इसीलिए जबानी जिक्र से काम नहीं चलता, बल्कि किससे याद करो, अल्लाह को कल्ब से याद करो, दिल से याद करो, कल भी जिक्र सीखो किसी अल्लाह वाले से, वरना जाय कर रहे हो तुम। जबानी जिक्र हम थोड़ा देर करेंगे फिर रुक जाएंगे, फिर आपका काम रुक जाएगा। देखना नबी देखा कि मैले बनते बनते फिर रुक गया, तो पूछा कि क्या बात, अभी बन रहा था फिर रुक क्यों गए। तो फरमाया जी फरिश्ते कह रहे हैं कि वहां से नीचे से सप्लाई नहीं आई तो हम आगे काम कैसे करेंगे। सुबह ये सब बताई है नबी पासों ने, सप्लाई आनी थी इस आदमी की, आधी बिल्डिंग आई, छत डालनी थी हमने, वो छत ही नहीं पड़ी, कुछ करे ना जिक्र तो छत भी पड़ जाएगी उसकी, नहीं समझे बा। तो इसलिए नमाज तो पढ़ ली, ठीक है, अब नमाज पढ़ के फारिग हो गए तो वो तो एक बन गया आपका मकान, हमें इससे क्या भाई, हमें तो हर वक्त चाहिए। उसके लिए कहा जाता है कि बस कुल्ला कसीरन अल्लाह लकम तफला, अगर तुमने जन्नत में आले मकामत लेना है तो एक सेकंड के लिए जिक्र से गाफिल ना, और अपने दिल को हर वक्त अल्लाह के जिक्र की तरफ तरगीब देते रहो। भाई कैसे करें, अल्लाह ताला ठीक है उसका इंतजाम भी कर देते हैं। उसके लिए अल्लाह ताला ने अल्लाह वाले भेज दिए, नेक लोग भेज दिए जो सिखाते हैं लोगों अल्लाह का जिक्र। देखिए पाकिस्तान से कितने दूर दूर से मशाइख आते नहीं आते, मशाइख नक्शबंद आते हैं, आप मस्जिद में भी आते होंगे, वो क्या सिखाते हैं, कल भी जिक्र सिखा के जाते हैं, तब लोगों को दूर जाना पड़ता था, अल्लाह ताला ने यहाँ भी बना दिया एक अस्पताल, क्या आपको दूर सफर ना करना पड़े, यहाँ भी नक्शबंदी शेख भेज दिए, भाई सफर करोगे पैसा खर्च करोगे, अल्लाह कहता है मैं बंदा भेज देता हूँ, वो तुम्हें अल्लाह का जिक्र सिखाएगा। भाई मैं हाजिर हूँ आपकी खिदमत में, दिल को जारी फरमाओ अपने जिक्र के साथ और जन्नत कमाओ, जन्नतें कमाओ। जिक्र दिल चल पड़ा आपका एक दफा, वो रुकने वाली चीज नहीं है, फिर वो रुकता नहीं है, फिर अल्लाह को याद ही करना शुरू हो जाता है। बस एक दफा उसने तवज्जा करके आपके जिक्र तवज्जा कर दी कल्ब के ऊपर, उसने आपको सिखा दिया उंगली लगाकर, पर फिर वो रुकेगा नहीं, अल्हम्दुलिल्लाह चलते फिरते उठते हर वक्त अल्लाह 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 उसने करते रहने बस, और जैसे अल्लाह कहेंगे जन्नत बननी शुरू हो जाएगी आपको, महल बन रहे हैं पूरे बननी है। तभी क्या है, सुने अब कि आठ दरवाजे हैं जन्नत के, जब जाएंगे ना लोग, कितने दरवाजे हैं आठ, तो सबसे ज्यादा रश होगा, लोग इधर भाग रहे हैं उधर भाग रहे हैं, अल्लाह ताला नहीं, एक मेरे महबूब तरीन लोग आने वाले हैं जिनके सबसे आला वीआईपी लोग हैं जन्नत में, वो वीआईपी लोग होंगे, उनके लिए अलग दरवाजा बनाया जन्नत, अलग है उनका दरवाजा, आठ दरवाजे एक अलग दिया है उनको, वो कौन लोग हैं, वो अल्लाह का जिक्र करने वाले, ऐसी औरतें ऐसे मर्द वो वीआईपी बन के जा रहे हैं। जैसे आपने देखा जब आप जाते हैं जहाज में तो कुछ लगे होते हैं मुझे लंबी लाइन में लगे होते हैं, मुझे कुछ शॉर्ट लाइन में लगे हैं और बड़े मजे से सामान पैक कर अंदर जा रहे हैं, वो कौन है, वो वीआईपी लोग हैं, फर्स्ट क्लास वाले लोग हैं, तो बड़े आराम से जा रहे हैं, जब चाहे इकॉनमी वाले हैं घंटे लग रहे हैं उनके पीछे खड़े हुए हैं। ये भी मामला होगा कि जिसने यहाँ कमाई की होगी आज जन्नत को बनाया होगा अल्हम्दुलिल्लाह, उनके लिए वीआईपी वाला काम किया जाएगा, अलग दरवाजा रखा जाएगा उनके लिए, बड़े आराम से जाएंगे। नबी हमसे पूछे एक साहबी ने कि जरा सबसे ऊंचा अच्छे अफसर लोग कौन होंगे वहाँ पर, अल्लाह के नबी ने फरमाया कि अल्लाह का जिक्र करने वाले मर्द और अल्लाह का जिक्र करने वाली औरतें। तो मेरी चंद बातें जहन में आई ताकि शौक पैदा हो हमारे में अल्लाह के जिक्र का। तो इसको आप बिल्कुल वक्त से है ना समझा करें, अगर 10 मील दूरी आपको पता चले ना जिक्र हो रहा है भागते जाए करें, इससे बड़ा फेल है ही कोई नहीं अल्हम्दुलिल्लाह। और शुक्र किया करें कि अल्लाह ताला इस जमीन पे भी तुम्हें हमें मजलिस से अता फरमा दी जिसको हम सोच भी नहीं सकते कि बैठ के जिक्र करें कि अल्लाह ताला का। تو میرے بھائی تھوڑے دیر اللہ کا ذکر کرتے ہیں انشاءاللہ، اور کل بھی ذکر سیکھیں، دل کا ذکر سیکھیں. یہ شیطان اور نفس ہمیں کبھی نہیں آگے نہیں بڑھنے دے گا، شرمائے گا، سست مطلب نہیں ابھی نہیں ابھی نہیں یار بہت فلاں، بالکل نہ کریں. اور یہ بھی یاد رکھیں کسی سلسلے سے آپ ہیں، کسی سلسلے سے کوئی فرق نہیں پڑتا اس سے، جہاں آپ کو اچھی چیز مل رہی ہے اس سے لے لیں، سلسلہ آپ کا نہیں ٹوٹتا. جاگتا پہ آؤں چشتی سلسلے تعلق آپ کا، قادری سلسلے تعلق ہے، سارے سلسلے افضل ہیں، ذائف افضل ہیں، لیکن نقش بندی کا یہ جو ذکر ہے ذکر قلبی، یہ نقش بندی سے ملتا ہے. تقرب آپ کو مل جائے اور تحفہ لے لیں اس سے الحمدللہ، پیر اپنا رکھیں جو آپ کہیں ان سے تعلق رکھیں، لیکن ایک نیا آپ کا تحفہ مل جائے، آپ نے یہاں رہنا ہے اور مجلس مل جائے اور الحمدللہ اللہ کی نعمت مل رہی ہے، تو کہیں حضرت میرا تعلق تو نقش بندی نہیں ہوں، میں چشتی ہوں، لیکن مجھے نقش بندی تحفہ آپ دیں، ان شاء اللہ نقش بندوں کے دل بڑے ہوتے ہیں، وہ آپ کو قلبی ذکر سکھا دیں گے ان شاء اللہ. ضروری آپ بیٹھ ہو نہ بیٹھ ہو، یہ تو آپ کی مرضی ہے کہ صلاحی تعلق نہیں رکھنا چاہتے نہ رکھیں، ذکر تو سیکھ لے آدمی الحمد للہ، ذکر سیکھنے میں کیا نقصان ہے مجھے بتائیں. اور کوئی بڑا شیخ ہوگا تو خوش ہوگا، سبحان اللہ میری مرید کی کوئی خدمت کر رہا ہے تو شیخ تو خوش ہوتے ہیں ماشاء اللہ، یہ دیکھیں میرا مرید کا تو کام بن رہا ہے ماشاء اللہ، اس کے لیے اللہ تعالیٰ نے انتظام کر دیے، وہاں بھی اس کو اللہ کا ذکر مل رہا ہے، تو شیخ تو دعائیں دیتا ہے اس کو کہ تو بھائی میرے مرید کی حفاظت کر رہا ہے، اللہ تعالیٰ تیرے درجے بلند کرے الحمد للہ. تو بہرحال یہ دنیا تنگ نہیں ہے، آدمی دل کو بڑھا کرے الحمد للہ، اور دین سیکھے اور فائدہ اٹھائے جہاں بھی فائدہ مل سکتا ہے آدمی کو. تو بہرحال الحمد للہ اللہ پاک ہمارے سمجھنے کو قبول فرمائے. روشی پڑھنے بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الصلاة والسلام على سید المرسلین، اللهم صل على محمد وعلى آل محمد كما صليت على آل محمد وعلى آل محمد كما صليت على آل محمد. اللهم إنا على ذكرك وشكرك وحسن عبادتك، اللهم إنا على ذكرك وشكرك وحسن عبادتك، اللهم إنا على ذكرك وشكرك، اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذ منه نبيك محمد صلى الله عليه وسلم، أنت المستعان عليك البلاغ ولا حول ولا قوة إلا بالله. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما، وصلى الله تعالى على خير خلقه محمد وعلى آله وصحبه أجمعين. برحمتك يا ارحم الراحمين، برحمتك يا ارحم الراحمين، برحمتك يا ارحم الراحمين. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. آمين.